नमस्कार, रेडियो नेपाल सुनेर बस्नुहुने सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। कार्यक्रम अखबारका साथमा उपस्थित भएको छु म यशोदा अधिकारी। आज मिति 2078 साल साउन महिनाको 20 गते बुधबार, तदनुसार सन् 2021 अगस्त 4 तारीक, नेपाल सम्वत 1141। प्रधानमन्त्री शेरबहादुर देउवाले तराई मधेस जोड्ने द्रुतमार्ग छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ। कांग्रेसको महाधिवेशन भदौ पहिलो साताबाट स्थानीय अधिवेशनबाट शुरू हुने, सर्वोच्चले बैंक तथा वित्तीय संस्थालाई अनिवार्य सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने व्यवस्था नगर्न अन्तरिम आदेश दिएको छ, काठमाडौँ उपत्यकामा कोरोना संक्रमण दर पुनः बढ़न थालेको छ, यी लगायतका प्रसंगलाई आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाले मुख्य खबरका रूपमा प्रकाशन गरेका छन्। गोर्खापत्र दैनिकले 19,58 करोड़ सहुलियत ऋण स्वीकार शीर्षकमा अग्रपृष्ठमा छापेको समाचार। सरकारले नेपाल शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ। रेग्मी नेपाल सरकारका पूर्व सचिव हुनुहुन्छ। उहाँ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको पनि सचिव हुनुभएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्री परिषद बैठकले आयोगको सदस्यमा डाक्टर डिलीराम रिमाल र नन्द कुमारी महर्जनलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। डाक्टर रिमाल शिक्षा मन्त्रालयका पूर्व सहसचिव तथा महर्जन अवकाश प्राप्त शिक्षक हुनुहुन्छ। बैठकले COVID-19 विरूद्ध सञ्चालन हुने आयोजनाका लागि एसियाली विकास बैंकको 19,58 करोड़ रूपियाँको सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ। प्रवक्ता कार्कीका अनुसार पछिल्लो चरणको COVID-19 को प्रभावलाई नियन्त्रण गर्न स्थानीय सरकारहरूले लगाएको निषेधाज्ञाको आदेश अनुसार वैशाख 16 गतेदेखि हालसम्मको व्यक्तिगत घटना दर्ता लगायतका काममा लागेको विलम्ब शुल्क छूट दिने निर्णय पनि गरेको छ। राष्ट्रिय जीवनमा उल्लेख्य योगदान पुर्याउने व्यक्तिलाई विभूषण गर्न बनेको समितिमा सदस्यहरूलाई नियुक्त गरिएको छ। नियुक्त हुने सदस्यमा प्राडा भूषण श्रेष्ठ, गोविन्द प्रसाद शर्मा, मदन दास श्रेष्ठ, कुश प्रसाद मुल्मी, ओम प्रकाश महतो र नरबहादुर कणेल रहनु भएको जानकारी सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो। सरकारले भूमि सुधार समस्या समाधान आयोगलाई विघटन गरेको छ। नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरूप्रसाद भट्टराईले पदीय आचरण विपरीत काम गरेकाले स्पष्टीकरण सोध्ने निर्णय मन्त्री परिषदले गरेको जानकारी सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो। त्यसै गरी सहसचिव हरिप्रसाद मैनालीलाई सचिवमा बढ़ुवा गरेको छ। गोर्खापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्ण मुरारी भण्डारी र सम्पादक सल्लाहकार गोपाल खनालको राजीनामा स्वीकृत भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थालाई अनिवार्य सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने व्यवस्था नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशहरू अनिल कुमार सिन्हा, कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त पूर्ण इजलासले 22 बैंक तथा कर्मचारीहरूले दायर गरेको रिटमा सो आदेश जारी गरेको हो। चार निवेदकको निरन्तरको सुनाईपछि पूर्ण इजलासले कर्मचारीको पक्षमा अन्तरिम आदेश दिएको हो। यसअघिको 5 दिन निरन्तरको सुनवाईपछि संयुक्त इजलासमा राय बाजिएपछि मुद्दा पूर्ण इजलासमा आएको हो। न्यायाधीशहरू तेज बहादुर केसी र बम कुमार श्रेष्ठको संयुक्त इजलासको राय बाजिएको थियो। कर्मचारीले कोषलाई स्वैच्छिक बनाउन माग गरेका थिए। उनीहरूले संविधान अनुसार सम्पत्तिको हकमा राज्यको दावी नहुने जिकिर गरेका थिए। सरकारी पक्षले भने ऐन अनुसार अनिवार्य हुनुपर्ने दावी गरेको थियो। अर्थमन्त्री स्तरीय निर्णयबाट 3 सहकारी सरकारी बैंक, कृषि राष्ट्रिय वाणिज्य र नेपाल बैंकलाई सामाजिक सुरक्षा कोषमा जानु नपर्ने व्यवस्था मिलाइएको छ। सरकारी बैंक बाहेक अन्य 27 वाणिज्य बैंकलाई भने अनिवार्य सामाजिक सुरक्षा कोषमा जानुपर्ने भनिएको छ, जसकारण निजी बैंक र कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए। सर्वोच्चले भन्यो सामाजिक सुरक्षा कोषमा सूचीकृत बाध्य नबनाऊ। राजधानी दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। मन्त्री परिषद विस्तार ढिलाइले सरकारका काम कार्यवाही प्रभावित भइरहेका बेला एमाले वरिष्ठ नेता माधव कुमार नेपालले सत्ता गठबन्धनसँग थप समय मागेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायण काजी श्रेष्ठसँग मंगलबार बिहान भएको भेटमा नेपालले पार्टी एकताका लागि छलफल चलिरहेको उल्लेख गर्दै सरकारमा सहभागी हुने नहुने विषयमा 2-3 दिनभित्र दुई तीन दिन पर्खन आग्रह गरेका हुन्। नेपाललाई पर्खन भन्दै कांग्रेस र माओवादी आफैले पनि ढिलाई गरिरहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन्। देउवाले यसका लागि पहल गर्न दाहाललाई जिम्मा दिएका छन्। यसै सन्दर्भमा दाहाल र नेपालबीच पटक पटक भलाकुसारी भइरहेको छ। पार्टी एकताका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राजनीति र सैद्धान्तिक अडान राखेकाले नेता नेपाल निर्णयमा पुग्न नसकेको स्रोतको भनाई छ। नेता नेपालले पार्टीको संस्थापन पक्ष र आफ्नो समूहमा बुधबार छलफल गरेर संयुक्त निर्णय लिने जानकारी सत्ता गठबन्धन दललाई गराएका छन्। दाहाल र श्रेष्ठसँगको भेटमा नेता नेपालले प्रतिनिधि सभा विघटन गलत भएको स्वीकार्दै पुनस्थापित प्रतिनिधि सभाको कार्यकाल पूरा राख्ने सुनिश्चित गर्न अध्यक्ष ओली पक्ष तयार भए पार्टी एकता सम्भव हुने बताएको स्रोतले जनाएको छ। माओवादी नेता श्रेष्ठका अनुसार नेपालले आफू सकभर पार्टी एकताको पक्षमा भएको बताएका थिए। उहाँले आफ्नो निर्णय तपाईहरू गर्नुहोस्, पार्टी एकता कुनै कारण भएन भने त्यति बेला सल्लाह गरौंला भन्नुभयो श्रेष्ठले भने। उता नेपाल देउवा सरकारमा सहभागी हुने मनस्थिति भए पनि उनी पक्षका स्थायी कमिटी नेताको दबावका कारण अन्यलमा परेको स्रोतको भनाई छ। उनले यसबारे सुझाव दिन बुधबार आफ्नो पक्षको केन्द्रीय कमिटी बैठक बोलाएका छन्। नेपाल पक्ष नेता एमाले स्थायी कमिटी सदस्य विद्राम भूषालले तत्काल सरकारमा जान नसक्ने बताए। अहिले हाम्रो प्राथमिकता सरकारमा जाने होइन, पार्टीको कुरा टुंग्याइकनै सरकारमा जाने नटुङ्गिकनै सरकारमा जाने हुँदैन उनले भने। बालवाटार न बालकोट शीर्षकमा कान्तिपुर दैनिकले मुख्य खबर लेखेको छ। श्रोता तपाईँ यतिखेर कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा अब एकैछिन विज्ञापन।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
हजुर दर्शन।
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हा, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि कार्यक्रममा पुनः स्वागत छ। अब बाँकी समाचार प्रसंग। कांग्रेसको कार्यतालिका भत्क्यो, महाधिवेशन अन्यलमा शीर्षक दिएर अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर लेखेको छ। भदौको दोस्रो साता 14 महाधिवेशन गर्न कांग्रेसले यति बेला उडा गाउँ नगर अधिवेशन सक्नु पर्थ्यो, तर क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसक्दा महाधिवेशनको कार्यतालिका भत्किँदै गएको छ। अब बाँकी एक महिनाभन्दा कम अवधिमा महाधिवेशन सम्पन्न हुनेमा नेताहरूले नै आशंका व्यक्त गर्न थालेका छन्। कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति बनाएको थियो। बारा, रौतहट लगायतका जिल्लाको विवाद समाधान गर्न नसकेर समितिले शीर्ष नेतृत्वलाई नै जिम्मा लगायो। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला सम्मिलित उच्चस्तरीय समितिले छलफल जारी राखे पनि विवादको टुङ्गो लगाउन सकेको छैन। कांग्रेसलाई भदौ 23 गतिभित्र 14 महाधिवेशन सम्पन्न गर्ने पर्ने संवैधानिक बाध्यता छ। 5 वर्षभित्र महाधिवेशन नगरेको कांग्रेसले विशेष परिस्थितिमा 6 महिना पर महाधिवेशन सार्न पाउने संवैधानिक अधिकारको पनि उपयोग गरिसकेको छ। संविधानको धारा 269(4)(ख) को व्यवस्था अनुसार कांग्रेस केन्द्रीय कार्य समितिको पदावधि 2077 फागुनमा नै सकिएको हो। विशेष परिस्थिति दर्शाउँदै सोही धाराको उपधारा खको व्यवस्था अनुसार 6 महिना पदावधि थप गरिसकेको छ। त्यससँगै भदौ 23 गतेभित्र महाधिवेशन गर्ने बाटो खुलेको हो। 14 महाधिवेशन 2072 फागुनमा भएको थियो। सभापति देउवाको 5 वर्ष कार्यकाल गत फागुन 23 गते नै सकिएको हो। क्रियाशील सदस्यताकै टुङ्गो नलाग्दा भदौ 23 भित्र महाधिवेशन हुनेमा कांग्रेसकै शीर्ष नेता अन्यलमा छन्। भदौ 16 19 निर्धारित महाधिवेशनका लागि साउन 12 उडा र साउन 16 गाउँ नगर अधिवेशन तोकिएको थियो, तर पार्टी कार्यतालिका अनुसार दुवै अधिवेशन हुन सकेन। नेता सिटौला निर्धारित समयमा महाधिवेशन हुनेमा ढुक्क छैनन्। महाधिवेशन हुन्छ, समय केही तलमाथि होला, सिटौला भन्छन्। केही जिल्लामा तोकिएको क्रियाशीलताको समस्या केही दिनमा समाधान हुने उनको विश्वास छ, तर विवाद समाधान गर्न शीर्ष नेतृत्वले लिएको 5 दिनको मिति पनि मंगलबार सकिएको छ। कांग्रेसको कार्यतालिका भत्क्यो, महाधिवेशन अन्डोलमा शीर्षक दिएर अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर छापेको छ। काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिले आफ्नै आर्थिक नियमको धज्जी उडाउँदै एउटै बैठकमा 3,49,000 खाजा खाएका छन्। गत वर्षको 27 पुछदेखि माघ 7 सम्म बसेका महानगरको 8 अधिवेशनका 3 बैठकमा खाजामा मात्रै 8,36,200 रूपियाँ खर्च गरिएको छ। महानगरको आर्थिक मितव्ययिता अपनाउने उद्देश्यसहित गत वर्षको 18 साउनमा आर्थिक नियम बनाएको थियो, जसमा महानगरको अधिवेशन र कार्यपालिका बैठकमा प्रति व्यक्ति 250 र अन्य बैठकमा प्रति व्यक्ति 150 रूपियाँ भन्दा चिया खाजामा खर्च गर्न नमिल्ने व्यवस्था छ। नगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको विशेष पहलमा नियम बनाइएको थियो, तर महानगरका पदाधिकारीहरूले आफ्नै नियम विपरीत एकजनाले करिब 1,700 रूपियाँको चिया खाजा खाएका छन्। 8 अधिवेशनको दोस्रो बैठकमा 3,39,000 चिया खाजा खर्च गरिएको छ। बैठकमा कार्यपालिकाका निर्वाचित सहित 160 जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विषयगत विभागीय प्रमुख, बैठक सञ्चालनका लागि सहयोगी कर्मचारी र केही आगन्तुक गरी अधिकतम 200 सहभागी थिए। यस हिसाबले एकजनाले 1,695 रूपियाँको चिया खाजा खाएका छन्। व्यतिथिको मोनरेल काठमाडौँ महानगरपालिकामा एउटै बैठकमा 3,39,000 खाजा, 21 महिनामा 3 करोड़को बैठक भत्ता शीर्षक दिएर नयाँ पत्रिका दैनिकले मुख्य खबर लेखेको छ। काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको गति फेरि उकालो लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ। गत 24 घण्टामा उपत्यकामा 904 जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन 700 हाराहारीमा संक्रमित भएका थिए। केही साता यता दैनिक संक्रमितको संख्या 700 देखि 800 हाराहारीमा थियो। उपत्यकामा संक्रमण बढ़ेपछि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले कड़ाईका साथ जनस्वास्थ्य मापदण्ड पालना गर्न सबै नागरिक तथा सेवा प्रदायक निकायलाई अनुरोध गरेको छ। मापदण्ड उल्लंघन गर्नेलाई प्रचलित एन बमोजिन कार्यवाही गरिने कार्यालयले जनाएको छ। खोप अभियान तथा खोप प्रमाणीकरण सेवाका क्रममा हुने गरेको भीड़ र अन्य क्षेत्रमा मापदण्ड पालना नहुँदा उपत्यकामा संक्रमण बढ़िरहेको चिकित्सकले औंल्याएका छन्। उपत्यकामा दैनिक बढ़दो संक्रमणसँगै उपचारमा आउने बिरामीको संख्या पनि बढ़ेको अस्पतालहरूले जनाएका छन्। तथ्याङ्क अनुसार हाल उपत्यकामा 767 जनाको जनरल र एचडीयूमा उपचार भइरहेको छ भने 182 जनाको आईसीयूमा उपचार भइरहेको छ। उपत्यका बाहेक बागमती प्रदेशका अन्य जिल्ला र प्रदेश एकमा पनि संक्रमण दर बढ़दो क्रममा छ। गत 24 घण्टामा नेपालमा 3,383 जना नयाँ संक्रमित थपिएका छन्। यस हिसाबले मंगलबार कोरोना संक्रमण दर 20% रहेको छ। नेपालमा संक्रमितको संख्या 7,65,818 पुगेको छ। तीमध्ये दोस्रो लहर अवधिमा 4,64,242 जना संक्रमित भएका छन्। गत 24 घण्टामा थप 24 जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। थप मृतक सहित नेपालमा 9,922 जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। उपत्यकामा फेरि बढ़दो संक्रमण शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा मुख्य खबर लेखेको छ। दलले सरकारको साझा न्यूनतम कार्यक्रम बनाएको छ। गठबन्धनले सरकारका 11 बुँदे प्राथमिकता र मन्त्रीहरूको 14 बुँदे आचार संहिता पनि बनाएको छ। यद्यपि बुधबार शीर्ष नेतासँगको परामर्शपछि मात्रै साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रूप दिन सार्वजनिक गर्ने गठबन्धनको तयारी रहेको छ। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको कार्यदलले बनाएको संयुक्त सरकारका नीति तथा कार्यक्रम COVID-19 उत्पन्न परिस्थिति लगायतका काम समेटिएका छन्। यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम शीर्षकमा नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ। यसका लागि प्रक्रिया अगाडि बढ़ाउन प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषाललाई निर्देशन दिएका छन्। हाल प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव साक्य छन्। ऊर्जा मन्त्री भूषालले प्रधानमन्त्रीलाई भेटेर साक्यको कार्य सम्पादन सन्तोषजनक नभएको भन्दै ब्रिफिङ गरेकी थिइन्। त्यसपछि प्रधानमन्त्रीले साक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्तिको प्रक्रिया थाल्न निर्देशन दिएका थिए। भूषालले साक्यलाई बलाटारमा बोलाएर राजीनामा दिएर सरकारलाई सहयोग गर्न आग्रह गरेकी थिइन्। प्रधानमन्त्रीकै सामान्य ऊर्जा मन्त्रीले साक्यलाई राजीनामा दिएर सरकारलाई मार्ग प्रशस्त गर्न आग्रह गर्नु भएको हो। स्रोतले भन्यो, राजीनामा दिएर साक्यलाई पुनः इन्जिनियरिङको प्रमुखको रूपमा काम गर्न पनि अनुरोध गर्नुभएको छ। कार्यकारी निर्देशक नियुक्त हुनुअघि साक्य प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङ प्रमुखका रूपमा कार्यरत थिए। ऊर्जा मन्त्री नियुक्त भए लगतै भूषालले प्राधिकरण नेतृत्वको आलोचना गरेकी थिइन्। साउन 10 प्राधिकरणले आयोजना गरेको कार्यक्रममा उनले विद्युत चुहावट बढ़ेको भन्दै प्राधिकरण व्यवस्थापनमाथि आरोप लगाएकी थिइन्। प्राधिकरणले गत आर्थिक वर्षमा चुहावटलाई 14.5% झार्ने लक्ष्य लिए पनि चुहावट 70% पुगेको हुन सक्ने भन्दै उनले असन्तुष्टि जनाएकी थिइन्। घिसिङलाई पुनः प्राधिकरणमा ल्याउने तयारी शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनाद्वारा निर्माण गर्दै गरेको काठमाडौँ तराई मधेस द्रुत मार्गको निर्माण कार्यलाई समन्वय गरेर छिटोभन्दा छिटो कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीले रक्षा मन्त्रालयका निमित्त सचिव आलोक चन्द्र श्रेष्ठ र रथी प्रभुराम शर्मालाई मंगलबार बोलाएर द्रुत मार्गको प्रगतिका बारेमा जानकारी लिएपछि यस्तो निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीलाई द्रुत मार्गको निर्माण कार्यमा हालसम्म भएका प्रगतिका विषयमा अवगत गराइएको जानकारी प्रधानमन्त्री कार्यालयका उपसचिव बद्री जानकारी दिनुभयो। द्रुत मार्ग छिटो बनाउन निर्देशन शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। अब आजका पत्र पत्रिकाले सम्पादकीयमा उठाएका केही विषय। महामारी नियन्त्रण कार्ययोजना शीर्षकमा गोर्खापत्रले सम्पादकीय लेखेको छ। कोरोना महामारी नियन्त्रण अहिलेको मुख्य विषय हो। सरकारको प्राथमिकतामा पनि महामारी नियन्त्रण नै रहेको छ। सरकारले असोज मसान्तसम्ममा एक तिहाई र चैत मसान्तसम्ममा सम्पूर्ण नागरिकलाई खोप लगाइसक्ने योजना सार्वजनिक गरेको छ। यसै क्रममा स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठले सोमबार सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रण सम्बन्धी 23 नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक भयो। कोविड-19 विरूद्ध लड्न खोप नै पहिलो शर्त हो। विगत 1.5 वर्षदेखि फैलिएको महामारी नियन्त्रण गरी जनजीवन सहजीकरण र सामान्यकरण गर्न खोप अति आवश्यक छ। महामारी शुरू भए ता सरकारको प्राथमिकतामा नियन्त्रण र खोपको उपलब्धता नै बढ्दै आएको छ। महामारी नियन्त्रण कार्ययोजना शीर्षकमा गोर्खापत्रले सम्पादकीय लेखेको छ। बगानलाई नबिगार शीर्षक दिएर नागरिकले सम्पादकीय लेखेको छ। सरकारी चिया बगान भाडामा लिएको निजी क्षेत्र र स्थानीय सरकारबीच चिया बगानको विषयलाई लिएर विवाद देखिएको छ। निजी क्षेत्रले सम्झौता अनुसार राजस्व नतिरेको र मजदूरका सेवा सुविधा समेत कटौती गरेको भन्ने आरोप वर्षौंदेखि लाग्दै आएको थियो। अहिले भने चिया बगान नै फिर्ता गर्नुपर्ने माग उठेको छ। चियाको उर्वर भूमि इलाम र छापाका स्थानीय सरकारले निजी क्षेत्रले राजस्व नतिरेको र कानून पालना नगरेको आरोप लगाउँदै चिया बगान फिर्ता ल्याउने निर्णय गरेका छन्। दुवै जिल्लाका स्थानीय सरकार प्रमुखको संयुक्त बैठकले अब सरकारी चिया बगान स्थानीय सरकार माताहत ल्याउने निर्णय पनि गरेको छ। सूर्योदय नगरपालिकामा सोमबार बसेको संयुक्त बैठकले सरकारी बगान भाडामा लिएका सञ्चालकले मालपोत र भूमिकर समेत अहिलेसम्म नतिरेको आरोप लगाइएको छ। बैठकले राजस्व तिर्न साउन मसान्तसम्म म्याद दिएको छ। बगानलाई नबिगार नागरिक दैनिकले सम्पादकीयमा लेखेको छ। मनाङलाई बधाई शीर्षक दिएर नयाँ पत्रिका दैनिकले सम्पादकीय लेखेको छ। नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर साम्य हुनुको साटो झनझन उकालो चढ़िरहेको छ। अझै पनि संक्रमण दर दैनिक 20% हाराहारीमै रहेको छ। विश्वकै उच्च तहको संक्रमण दर रहेका देशहरूको सूचीमा नेपाल पनि परेको छ। यसबीच सरकारले 15 वैशाखपछि लकडाउन गरेर सार्वजनिक जमघट हुने सम्भावनालाई घटाएर संक्रमण कम गर्ने प्रयास गरेको थियो, जसले दैनिक 9,000 भन्दा माथि पुगेको संक्रमण संख्या 1,200 झरेको थियो। यो संख्या अहिले फेरि उकालो लागेको छ र 3,000 भन्दा माथि पुग्न थालेको छ। असार पहिलो सातादेखि क्रमशः खुकुलो बनाएको लकडाउनले संक्रमण दर संक्रमण दर बढ़ाउन मदत गरेको अनुमान गरिएको छ। पछिल्लो समय अस्पतालहरूमा थपिँदै गएको चिकित्सा बिरामीहरूको संख्या र दैनिक संक्रमण दरले पनि त्यस्तै संकेत गरेका छन्। समुदाय स्तरबाटै संक्रमण फैलिरहेको र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नबाट मानिसहरू कतिपय बाध्यता र कतिपय बलमिचाइले पनि तर्कँदै गएको अवस्थामा संक्रमण दर नियन्त्रण हुनु निकै कठिन काम छ। आर्थिक कारणले समाज र सरकारमा दबावमा परेको बेला लकडाउन खुकुलो बनाउनुको अर्थ कोरोना सकिएको होइन भन्ने जान्दा जान्दै पनि आम सर्वसाधारणले बुझ पचाइरहेका छन्। देशकै सबैभन्दा कम जनसंख्या भएको मनाङ जिल्लाका 18 वर्ष माथिका सम्पूर्ण जनताले खोप लगाउन पाएको समाचार सुखद छ। नयाँ पत्रिकाले सम्पादकीय लेखेको छ। भूगोलले छेक्यो राज्यका आँखा शीर्षकमा अन्नपूर्णमा सम्पादकीय छापिएको छ। नेपालको पहाड तराई हिमाल मिलेर नेपालको भूगोल बनेको छ। तीनै क्षेत्रको मौसममा एउटै देशमा हुँदा नेपालको परिचय विश्वमा फरक रूपमा चिनिन पुगेको छ। पर्यटकीय देश, बुद्ध जन्मिएको देश, मन्दिरे मन्दिरको देश जस्ता धेरै उपमा नेपालले पाएको छ। क्षेत्रफलको हिसाबले पनि सानो भएकाले हरेक क्षेत्रको विकास गर्नमा सहज हुने अनुमान र चर्चा गरिन्छ। संघीयतासँगै प्रदेश र तहमा विभाजन गरी सरकारले सेवा सुविधा विकास निर्माणको बाटोलाई नागरिकले महसुस गर्ने बनाउने प्रयास गरेको पनि धेरै वर्ष भयो। तीनै क्षेत्रका सबै तहमा जनप्रतिनिधि पुगेर जनताको समस्या सुन्ने र सम्बोधन गर्ने संरचना पनि बनिसकेका छन्। भूगोलले छेक्यो राज्यका आँखा शीर्षकमा अन्नपूर्णले सम्पादकीय लेखेको छ। निषेधाज्ञासँगै गरिनुपर्ने थप तयारी शीर्षकमा राजधानीले सम्पादकीय लेखेको छ। काठमाडौँ उपत्यकामा फेरि निषेधाज्ञा थप गरिएपछि यसले अरू केही दिन यता निषेधाज्ञा लम्बिने संकेत गरेको छ। यस अवधिमा कोरोना महामारीको संक्रमण जारी नै रहने देखिन्छ। पछिल्लो समयमा निषेधाज्ञा केही खुकुलो बनाइँदै लगे पनि कोरोना महामारी संक्रमणमा कमी भने आउन सकेको छैन। आजको राजधानीले सम्पादकीय लेखेको छ। बीपी प्रतिष्ठानलाई बिहाल नछाड शीर्षकमा कान्तिपुरले सम्पादकीय लेखेको छ। 2046 सालमा प्रजातन्त्र पुनर्वहाली भएको 3 वर्ष पछि गतिलो भविष्यको कल्पनासहित देशको राजधानी बाहिर धरानमा एउटा संस्था खुल्यो, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान। त्यसको 5 वर्षपछि स्वायत्त संस्था स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा रूपान्तरण भएको यो प्रतिष्ठानले शुरूवाती कालमै निकै आशा लाग्दो काम गरेको थियो। दुर्भाग्यपूर्ण भन्नुपर्छ, देशका अरू कतिपय संस्थाहरूमा जस्तै यसको पनि हालत अहिले खराब रहेको छ। बीपी प्रतिष्ठानलाई बिहाल नछोड शीर्षक दिएर कान्तिपुरले सम्पादकीय लेखेको छ। र 41 राजनीतिक दल खारेज शीर्षक दिएर गोर्खापत्रले अग्रपृष्ठमा समाचार लेखेको छ। निर्वाचन आयोगले 3 वर्षसम्म लगातार लेखा परीक्षणको प्रतिवेदन नबुझाउने 41 राजनीतिक दलको दर्ता खारेज गरेको छ। आयोगको मंगलबार बसेको बैठकले बुधबारदेखि निर्णय लागू हुने गरी सो निर्णय गरेको हो। आदरणीय श्रोता, यसका साथै आजलाई कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्र राजु थापालाई धेरै धेरै धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।